नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिचिको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश 5 कार्यालयले तयार पारेको कार्यक्रम हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटुल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म रेडियो मुक्ति 95.5 MHz बुटुलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म रूपन्देही एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले सरकारले सञ्चालन गरेको वैकल्पिक शिक्षण सिकाइको प्रभावकारिताका सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौ। कार्यक्रममा वैकल्पिक शिक्षण सिकाइका विषयमा बाल बालिकाहरूको सिकाइ अवस्था कस्तो रहेको छ सो विषयमा तयार पारिएको बाल बालिकाको आवाज, वैकल्पिक शिक्षण सिकाइमा बाल बालिकाहरूको पहुँच के कस्तो रहेको छ सो विषयमा स्थानीय तहहरूले के कस्तो अभ्यास गरिरहेका छन् त मर्चबारी गाउँपालिका रूपन्देहीका शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरेसँग गरिएको कुराकानी, नेपाल सरकारले सञ्चालन गरेको वैकल्पिक शिक्षण सिकाइको व्यवस्थापन र सिकाइमा विद्यार्थीहरूको पहुँच र प्रभावकारिताका विषयमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मासँग गरिएको कुराकानीलाई समेत समेटेका छौं।
विद्यार्थीहरू घरमै बसेर कार्यमा उनीहरूको सिकाइमा क्षति हुने भएको हुनाले सिकाइमा क्षति हुन नदिन त्यसलाई मेकअप गर्ने भन्नुहोस् अब वार्म अप गर्ने भन्नुहोस् तपाईँले अतिरिक्त होइन त्यसलाई अलिकति चलायमान बनाउने हिसाबले हामीले असार 1 गतेबाट एउटा कार्यक्रमहरू सुरु गर्यौँ।
कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहोला। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। अब प्रस्तुत गर्छौं कोरोना संक्रमणका कारण लामो समयसम्म ठप्प भएको विद्यालयको नियमित पठन पाठनका लागि सरकारले सञ्चालन गरेको वैकल्पिक शिक्षण सिकाइको अवस्थाको विषयमा तयार पारिएको रेडियो सामग्री। सरकारले तत्कालको शिक्षण सिकाइ सहजीकरणको उपभोग गरी शिक्षण सिकाइ कार्यलाई निरन्तर प्रभावकारिता र व्यवस्थित गर्न आवश्यक ठानेर शिक्षा ऐन 2028 दफा 19 कको अधिकार प्रयोग गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका 2077 बनाई लागू गरेको छ। कोरोना संक्रमणका कारण लामो समयसम्म अवरुद्ध रहेको विद्यालयको नियमित पठन पाठन गर्नका लागि सरकारले वैकल्पिक शिक्षण सिकाइलाई प्रभावकारी बनाउन 5 विधिहरूको अवलम्बन गरेको छ। सरकारले 5 विधिहरूको वैकल्पिक शिक्षण सिकाइको विधि प्रयोग गरे पनि अधिकांश बाल बालिकाहरू शिक्षण सिकाइको पहुँचबाट बाहिर रहेका छन्। सरकारले सञ्चालन गरेको वैकल्पिक शिक्षण सिकाइले विद्यालय उमेर समूहका बाल बालिकालाई आफ्नो परिवेश र वातावरण अनुसार सिक्ने वातावरणको सिर्जना गरी सिकाइ सहजीकरण गर्नका लागि द्रुत तथा खुल्ला शिक्षा प्रणाली लागू गरिएको छ। यसरी द्रुत तथा खुल्ला शिक्षण प्रणाली लागू गरिए पनि तराई मधेस लगायतका ग्रामीण क्षेत्रका बाल बालिकाहरू यो प्रविधिको पहुँच बाहिर रहेका छन्। सरकारले बाल बालिकाको शिक्षाका लागि वैकल्पिक माध्यम सञ्चालन गरेको भए पनि ग्रामीण भेगका बाल बालिकाहरू वैकल्पिक शिक्षण सिकाइका 5 विधि मध्ये कुनै पनि विधिमा पहुँच नभएका कारण समस्या देखिएको छ। यस विषयमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने देखिन्छ। अब सुनौ बाल बालिकाहरूको सिकाइ अवस्था कस्तो रहेको छ सो विषयमा तयार पारिएको बाल बालिकाको आवाज।
रेडियो टेलिभिजन मोबाइल माध्यमबाट यति पढाइ चल्छ थाहा छैन, साथीहरूलाई पनि थाहा छैन, स्कुलको केटाकेटीहरूलाई थाहा छैन, अहिले थाहा छ तर कन्फर्म छैन कि कहिलेदेखि रेडियो र मोबाइलबाट चल्छ, तर हामीहरूको एउटा पनि गर्नु भएको छैन के कारणले गर्दा अहिलेसम्म पढाइ चलियो, आधा आधा किताब सकियो, किन हामीहरूलाई थाहा छैन कारण, त्यसको थाहा पाउनु नि गर्नु भएको छैन केही पनि। शिक्षक त म गए थिएँ तर यही लेख्न कि कसको घरमा रेडियो छ, मोबाइल छ, टेलिभिजन छ, त्यही मात्रै लेख्न गए थिएँ, हरेक कक्षाको गए थिएँ नाम लेख्न, तर अहिले 10 स्कुल गए छैन, किन पढाइ यति धेरै दिनदेखि चलिरहेछ तर हामीहरूलाई थाहा भएन, तर थाहा हुनुपर्छ नि, अब त्यसको इक्जाम भ्याइसक्छ तर हामीहरूलाई थाहा हुँदैन त के हुन्छ, हामीहरूको पढाइ पनि नोक्सान हुन्छ,
कसरी पढ्ने कसरी लेख्ने अनि के गर्ने, हाम्रो त यो सब अधिकारै हो, अरू साथीले पढ्न पाउँछन्, जस्तै बोर्डिङको स्कुल पनि अब यति खोलेको छैन, हाम्रो स्कुल पनि खोलेको छ, अगाडि के हुन्छ यो पनि हामीलाई थाहा छैन, पढाइ खुल्छ या खुल्दैन, कि हाम्रो पढाइ खुल्छ या खुल्दैन, टिचरहरूले भन्न भन्दैन कि हाम्रो स्कुल खुल्छ कि खुल्दैन, त अब के गर्ने, हाम्रो गल्ती यसमा छ, त्यो सरको गल्ती छ, सबै घरलाई भन्नुपर्छ नि कि यो पढाइ खुल्छ, बोर्डिङ पनि बोर्डिङको खुलेछ, हाम्रो त एक हप्तामा एकै दिन पनि खुल्दैन।
अब सुनौ वैकल्पिक शिक्षण सिकाइमा बाल बालिकाहरूको पहुँच के कस्तो रहेको छ, स्थानीय तहले के कस्तो अभ्यास गरिरहेको छ त। मर्चवारी गाउँपालिका रूपन्देहीका शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरे,
यस समयमा मर्चवारी गाउँपालिकाले र एउटा रूपन्देही जिल्लाको दुर्गम क्षेत्रमा र मोबाइलको सम्म पनि राम्रोसँग पहुँच नभएको ठाउँमा चाहिँ मर्चवारी गाउँपालिका रहेको छ र विद्यार्थीहरूको हात हातमा अभिभावकको हात हातमा मोबाइल पनि पहुँच नभएको हुनाले हामीले मर्चवारी गाउँपालिकाका विभिन्न सामुदायिक मदरसा र संस्थाका विद्यालयका प्रधानाध्यापकहरू र प्रतिनिधिहरू गाउँ शिक्षा समिति लगायतको गाउँपालिकाको सम्पूर्ण टिमले गाउँ मर्चवारी गाउँपालिका सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेको भन्ने निष्कर्ष निकालेसँगै हामीले भौतिक दूरी कायम गरेर असोज 1 गतेदेखि भौतिक दूरी कायम गरेर विद्यालय नै पठन पाठन अगाडि बढाउने निर्णय गरेका छौँ। यसमा दिनमा विद्यालयमा 2 कक्षा मात्रै सञ्चालन हुनेछन् र 1 बेन्चमा 2 जना विद्यार्थी बस्ने गरी मास्कको अनिवार्य प्रयोग गरेर अनिवार्य 5 विषयहरूको पठन पाठन गर्ने र बिचमा इन्टरभल नराखिकन 10 बजेदेखि 1:30 अथवा 2 बजेसम्म कक्षा सञ्चालन गरेर विद्यार्थीलाई घर पठाउने भन्ने खालले हामीले एउटा मर्चवारी गाउँपालिकाको एउटा गाउँपालिकाको टिम लगायतको त्यहाँको सरकारवालाहरूले त्यो निर्णय गरेर हामीले अहिलेको विद्यार्थी सिकाइ सहजीकरणलाई अगाडि बढाएका छौँ।
प्रत्येक घर परिवारलाई आफ्ना बाल बालिकाको सिकाइमा जुन सहभागिता बनाउने हिसाबले एउटा गृह विद्यालय अथवा होम स्कुलिङको अवधारणा पनि ल्याएको छ। यहाँले अघि भन्नुभयो मर्चवारी गाउँपालिका सरकारले जुन वैकल्पिक शिक्षण सिकाइ प्रणालीको 5 विधिहरू छन्, ती विधिहरू 5 कुनै पनि टुल्समा चाहिँ पहुँच नभएको कारणले गर्दाखेरि बाल बालिकाहरूको जुन होम स्कुलिङको अवधारणाको कुरालाई कसरी हेर्नु भएको छ?
हामीले मर्चवारी गाउँपालिकामा यस अघि अब लकडाउन जब समाप्त भइसकेपछि सर्वप्रथम विद्यार्थीको हात हातमा पाठ्य पुस्तक पुर्याउनु पर्छ भनेर सबै विद्यालयहरूलाई हामीले अनुदान पनि उपलब्ध गरायौँ र विद्यालयले विद्यार्थीहरूको हात हातमा पाठ्य पुस्तक पुर्याइसकेको छ र कक्षा 1, 2, 3 सो अध्ययन सामग्रीमा सो अध्ययन सामग्री पनि हामीले अभिभावकबाट सिकाइमा सहजीकरण होस्, अभिभावकको सहयोगबाट विद्यार्थीले घरमै पनि सिक्न सकुन् भन्ने हिसाबले कक्षा 1 लागि हामीले सो अध्ययन सामग्री पनि गाउँपालिकाबाट वितरण गरेका छौँ। र अर्को कुरा होम स्कुलिङको कुरा गर्नुभयो, यहाँले जहाँसम्म त्यसको अवस्था अहिले COVID-19 गर्दा विद्यार्थीले पक्कै पनि घरमै अभिभावकको सहयोगबाट घरमै दाजु दिदीको सहयोगबाट सिकाइलाई अगाडि बढाएका छन्, तर पनि यसले मात्र अलिकति पाठ्यक्रमका विषयवस्तुहरूलाई पाठ्यक्रमका सिकाइ उपलब्धिहरूलाई पुरा गर्नको लागि कम हुन्छ कि भन्ने हिसाबले जुन विज्ञान तथा प्रविधि मन्त्रालयले जुन जारी गरेको छ विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका 2077 जुन 2019 जारी गरियो त्यसैलाई हामीले टेकेर विद्यार्थीको एउटा अभिलेखीकरण गर्ने त्यसलाई वर्गीकरण गर्ने विद्यार्थीहरूको पहिचान गर्ने गर्दै गर्दा मर्चवारी गाउँपालिकाका करिब 90-95% विद्यार्थीहरू सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेको समूह कमा पर्ने भएको हुनाले यस निर्देशिकामा स्पष्ट लेखिएको छ कि सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीहरूलाई विद्यालयमै भौतिक दूरी कायम गरेर सिकाइमा सहजी गर्न सकिने प्रावधानले हामीले टेकेर नै त्यही अनुसार हामीले सबै सम्पूर्ण सरकारहरूको निर्णय अनुसार नै हामीले प्रथम पाठनलाई अगाडि बढाएका छौँ।
माधवजी, अहिले जुन शैक्षिक सत्रको करिब आधा वर्ष बितिसकेको छ, कोरोना संक्रमणको जोखिमका कारणले विद्यालयहरू बन्द छन् र बाल बालिकाहरूमा पनि एक खालको अनिश्चितता छ कि कहिले विद्यालय खुल्छ अथवा खुल्दैन भन्ने। यस्तो अवस्थामा सरकारले शैक्षिक सत्र खेर नजाने गरेर शिक्षण सिकाइलाई अगाडि बढाउने भन्ने कुरा गरेको छ र यो अवस्थामा यो सत्र खेर नजाने गरी अगाडि बढ्नु भएको छ कि के छ अवस्था, छोटकरीमा बताइदिनु होला।
पक्कै पनि हामीले पनि अब सरकारले अब शैक्षिक सत्र खेर नजाने भन्ने हिसाबले जसरी चाहिँ निर्णय गरेको छ त्यसैलाई नै टेकेर हाम्रो पचवारी गाउँपालिकाका विभिन्न कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि केही न केही सिकाइ उपलब्धिहरू पुरा गर्ने गरी पाठ्यक्रमलाई मा भएका सम्पूर्ण सिकाइ उपलब्धि पुरा गर्न नसके तापनि केही उपलब्धिहरू पुरा गर्ने गरी कक्षोन्नति गर्न सकिन्छ कि भन्ने हिसाबले हामीले एउटा सिकाइ सहजीकरणलाई अगाडि बढाएका छौँ। अब यही अनुसार नै हामी अगाडि बढ्ने निर्णय गरेका छौँ।
उहाँ हुनुहुन्थ्यो मर्चवारी गाउँपालिका रूपन्देहीका शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरे वैकल्पिक शिक्षण सिकाइको अवस्थाका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। अहिले तपाईँ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश 5 कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। नेपाल सरकारले सञ्चालन गरेको वैकल्पिक शिक्षण सिकाइको व्यवस्थापन र सिकाइमा विद्यार्थीहरूको पहुँच र प्रभावकारिताका विषयमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्मा
2076 साल चैत्र 5 गतेको निर्णयबाट देशभरका सबै विद्यालयहरू बन्द रहेपछि लकडाउन चाहिँ पहिला सुरुमा अब 15 दिनको 7 दिनको यसरी थापिँदै जाने लम्बिँदै जाने अवस्था भएपछि असार 1 गतेदेखि वैकल्पिक सिकाइ सहजीकरण कार्यक्रम सुरु गऱ्यौँ। त्यसको उद्देश्य चाहिँ के थियो भने विद्यार्थीहरू घरमै बसिरहेका टाइममा उनीहरूको सिकाइमा क्षति हुने भएको हुनाले सिकाइमा क्षति हुन नदिन त्यसलाई मेकअप गर्ने भन्नुहोस् अब वार्म अप गर्ने भन्नुहोस् तपाईँले जति छ होइन त्यसलाई अलिकति चलायमान बनाउने हिसाबले हामीले असार 1 गतेबाट एउटा कार्यक्रमहरू सुरु गऱ्यौँ। अब त्यसपछि लकडाउनहरू लम्बिँदै गयो, अब नियमित रूपमा विद्यालयहरू खुल्न नसक्ने अवस्था र शैक्षिक सत्रको समय पनि बाह्रै बित्दै गएपछि हामीले भदौ 19 गते प्रवाहमा लैजानुपर्छ, अब यो वैकल्पिक प्रणालीलाई मूल प्रवाहमा लैजानुपर्छ भनेर त्यसलाई चाहिँ नियमित पठन पाठन नहुन्जेलको अवस्थामा त्यो अहिलेको हाम्रो दूरशिक्षा खुला पद्धतिहरू नै मूल कार्यक्रमको रूपमा जान्छ र जुन बेला विद्यालयमा विद्यार्थीहरू आम्ने सामने बसेर पढ्न सक्छन् त्यो बेलामा चाहिँ नि पूरकको रूपमा अर्को जान सक्छ भन्ने हिसाबले हामीले गर्यौँ। किनभने हाम्रो चाहिँ हामीले के भने हामी के भन्छौँ भने अब एजुकेसन इन इमर्जेन्सी चाइल्ड राइट्स भन्छौँ हामी तहरूको सङ्कटापन्न अवस्थामा पनि पढ्न पाउने बाल बालिकाको अधिकार हो। अब तर यो चाहिँ सङ्कट जस्तो भने भूकम्प जस्तो बाढी पहिरो जस्तो भएन, यो चाहिँ अर्को स्वास्थ्य सुरक्षा बचावट भन्ने बाल अधिकार छ सबभन्दा महत्त्वपूर्ण सके पनि त्योसँग सिधै अन्तर सम्बन्धित भयो। त्यसो भएको हुनाले हामीले नियमित रूपमा पठन पाठनहरू सञ्चालन गर्न सकेनौँ चाहेर पनि त्यो अवस्थामा वैकल्पिक सिकाइ प्रणालीहरू हामी लागू गरेका छौँ। चाहिँ सिकाइ सहजीकरणमा जाँदाखेरिमा हामीले सबभन्दा पहिला विद्यार्थीहरूको पहिचान गर्ने भनेको प्रविधिमा पहुँचको हिसाबले विद्यार्थीको पहिचान गर्ने उनीहरूको आवश्यकतालाई चाहिँ विश्लेषण गर्ने र शिक्षक र विद्यार्थीहरूलाई त्यहाँ सम्पर्कलाई बलियो बनाएर जोडेर हिसाबले त्यो चाहिँ अब स्थानीय परिवेश अनुसार प्रविधिमा पहुँचको अवस्था अनुसार कार्यक्रम जान सकिन्छ भन्ने हिसाबले कार्यक्रम गरेका छन्। त्यो निर्देशिकाको साथमा हाम्रो चाहिँ अब आकस्मिक कार्ययोजना पनि नेपाल सरकारले स्वीकृत गरेको छ। त्यो कार्ययोजना अनुसार कुन काम कहिले कसरी कसले गर्ने भन्ने कुराहरू त्यो कार्ययोजनामा छ। त्यो निर्देशिका र कार्ययोजना दुवै हामीले हाम्रो चाहिँ वेबसाइटमा तपाईँले हेर्न सक्नुहुन्छ। सङ्घीय मामला मन्त्रालय मार्फत सबै स्थानीय तहमा पठाएका छौँ, त्यहाँबाट विद्यालयमा पुग्छ, विद्यालय आफ्नो सिधै वेबसाइटमा एक्सेस गर्न पनि सक्छ। गृह मन्त्रालय मार्फत स्थानीय प्रशासनमा पठाएका छौँ, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मार्फत प्रदेशका सामाजिक विकास मन्त्रालयहरूमा पठाएका छौँ।
तराई मधेसका अधिकांश क्षेत्रमा नेपाली च्यानल टिप्दैन, त्यस्ता बालबालिका जसको इन्टरनेटको पहुँच पनि छैन र नेपाली च्यानल पनि टिप्दैन, त्यस्तो अवस्थाका बालबालिकाको शिक्षण सिकाइमा सुनिश्चितता गर्नको लागि यहाँहरूले के पहल गरिरहनु भएको छ, कसरी काम गरिरहनु भएको छ?
हजुर, अब निश्चय नै यहाँले भनेको मैले तराई मात्रै भन्दिनँ, त्यो सबै ठाउँमा छ। हामीले अघि मैले सुरुमा भनेको तपाईँले याद गर्न प्रविधिमा विद्यार्थीको पहुँचको हिसाबले हामीले विद्यार्थीको आइडेन्टिफाई गर्ने भनेको हाम्रो विद्यार्थी कस्तो छ भन्नलाई नै एउटा चाहिँ कुनै पनि रेडियोको पनि एसेसमा छैन, त्यो रेडियो पनि सुन्न सक्दैन, त्यसले ठिकै हो तपाईँले भन्नुभएको त्यो रेडियोको पहुँचभन्दा पनि बाहिर छ। एउटा त्यस पछाडिको अर्को विद्यार्थी कस्तो छ भने त्यसको घरमा रेडियो छ, रेडियो सुन्न सक्छ, ऊ एफएममा उसले चाहिँ सुन्ने बानी छ, यस्तो किसिमको विद्यार्थी छ। अर्को टेलिभिजनसम्म हेर्न सक्छ, टेलिभिजनसम्म उसको एसेस छ। अर्को चाहिँ अब घरमा कम्प्युटर छ तर अनलाइन कनेक्टिभिटी छैन, अर्को अनलाइन कनेक्टिभिटी छ। यो पाँच किसिमको विद्यार्थीहरू हुन्छ भनेर हामीले त्यहाँ भनेछौँ। त्यसैले कुन वर्गमा पर्छ भने विद्यालयले पहिचान गर्छ, विद्यालयले त्यो घर नगर्ने कन्टेन्ट व्यवस्थित गर्ने भनेको त्यही नै हो। विद्यालयले पहिचान गरिसकेपछि विद्यालयले शिक्षकलाई जिम्मेवारी दिन्छ, अनि त्यसपछि जो त्यो कुनै पनि पहुँचमा छैन त्यसका जाने तरिका भनेको के हो भने प्रिन्टेड मेटेरियल्सहरू जस्तो जुन एक्टिभिटी बुक हामीले भन्छौँ, अभ्यास पुस्तिका भन्छौँ, क्लाउड भन्छौँ, अरू सन्दर्भ सामग्री पाठ्य पुस्तक हामीले सबै पछि लगिसकेका छौँ, विद्यार्थीको आफ्नो पाठ्य पुस्तक पुगिसकेको छ। त्यसरी अरू प्रिन्टेड सामग्रीहरू लिएर, छपाई गरिएका सामग्रीहरू लिएर शिक्षकहरूले दुई तिनवटा तरिका हुनसक्छ। एउटा चाहिँ समुदायमा एउटा भौतिक दूरी कायम राखेर स्वास्थ्य जनसङ्घ जनसुरक्षाका मापदण्डहरूलाई पालना गर्दै विद्यार्थीहरूलाई ओरिएन्टेसन गर्ने कन्ट्याक्ट सेसन जस्तो भनौँ, त्यसलाई चलाउने 10-15 राखेर त्यो विद्यालयमा नि हुनसक्छ, अर्को अस्थायी सिकाइ केन्द्र पनि हुनसक्छ, टोलमा पनि हुनसक्छ, त्यो चाहिँ स्थानीय तहमै तय हुन्छ। त्यसरी त्यो चाहिँ कसले भने विद्यालयले कार्ययोजना बनाउँछ, स्थानीय तहले त्यसलाई हेरेर स्वीकृति गर्छ, त्यसरी गर्ने। र अब यो बिचमा तपाईँले चाहिँ जुन तराई मधेसको कुराहरू उठाउनुभयो, यसमा असार 1 गते यता पनि हामीले जस्तो दुईवटा कुराले त्यो एरिया हामीले फोकस गरेका छौँ। एउटा हामीले जुन एकोब्याक रेडियो नेटवर्कसँग हामीले चाहिँ एउटा सहकार्य गरेर थुप्रै एफएमहरूलाई त्यसमा जो प्रयत्नहरू गरेका छौँ, र यो अर्को चाहिँ नि कतिपय ठाउँहरूमा स्थानीय स्थानीय सरकार आफैले रेडियोमा एफएमहरूमा त्यहीका लोकल टिचरहरू प्रयोग गरेर पढाउने पनि गर्नुभएको छ, एउटा विषय थियो। अर्को चाहिँ हामीले खास पकेज एरियाहरू जस्तो तराई मधेसको पनि प्रदेश नम्बर 2 एरियाहरूमा जहाँ अलिकति पिछडिएको एरिया छ त्यहाँ प्रविधि हुँदैन, त्यहाँ हामीले एक्टिभिटी बुकहरू प्रिन्टेड गरेर हामीले 45-3 क्रियाकलापहरू गर्न मिल्ने एउटा पुस्तिकाहरू हामीले अलिकति ठुलो सङ्ख्यामा वितरण गऱ्यौँ। त्यसरी कार्यक्रमहरू त्यहाँ पनि भएको छ, विद्यालयले गर्ने आफूले गर्ने किसिमका कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ। चुनौती छ, तपाईँले भने जस्तो चुनौती छ, तर हामीले प्रयत्न गरिरहेका छौँ। त्यही अनुभवको आधारमा अहिले हामीले जस्तो यो पटक पनि हामीले क्रियाकलापहरू जाँदाखेरिमा कुनै न कुनै प्रिन्टेड सामग्रीले मात्रै शिक्षक विद्यार्थी जोडिने अवस्था छ, एउटा त्यो विषय हामीले हेर्छौँ। अर्को चाहिँ हामीले के गर्न खोज्दैछौँ भने विद्यार्थीहरूलाई अब घरमा मोबाइल हुन्छ, इन्टरनेट त हुँदैन, अब धेरैसँग मोबाइल हुन्छ, मोबाइलमा यो क्लोज युजर ग्रुपमा आबद्ध गरेर विद्यार्थी घरको बिचमा अलिकति सम्पर्क गर्ने, त्यसो गर्दा फलोअप चाहिँ हुन्छ भन्ने कार्यक्रमहरूमा।
यहाँले अघि भन्दै हुनुहुन्थ्यो बच्चाहरू जुन 5 तहका विद्यार्थीहरू छन् उनीहरूको अवस्था क्षेत्रमा अथवा रेडियो टेलिभिजन अनलाइन कुनमा उनीहरूको पहुँच छ बाल बालिकाहरूको, त्यसलाई चाहिँ यहाँहरूले एक खालले छुट्याउनुहुन्छ, अनुगमन गर्नुहुन्छ भन्ने, र अहिले यो बाल बालिकाहरूको कुन तहका बाल बालिका छन् र त्यो बाल बालिकाहरूलाई उनीहरूको अवस्था के छ र उनीहरूले कुन विधिबाट शिक्षण सिकाइ अवलम्बन गरिरहेका छन् भन्ने कुरालाई यहाँहरूको मोनिटरिङ मेकानिजम के छ, कस्तो छ, छोटकरीमा बताइदिनुहोस् न।
हामीले अहिले हामीले चाहिँ म्याक्रो लेभलमा मोनिटरिङ गर्ने हो, होइन? एउटा चाहिँ के हुन्छ भने तपाईँले 5 किसिमको विद्यार्थी काठमाडौँमा पनि हुनसक्छ, विराटनगरमा पनि हुनसक्छ, अब दूरदराजमा पनि हुनसक्छ, होइन? अब अरू गाउँमा पनि, किनभने विद्यालयमा इन्टरनेट छ, एकजना मान्छ विद्यालयमा इन्टरनेट छ तर विद्यार्थीसँग घरमा छैन नि, त्यो अवस्थालाई यहाँ छ। त्यसैले हामीले कतिवटा विद्यालयमा इन्टरनेट पुगेको छ, अनलाइन छ भनेर हेरेर पनि हुँदैन, यो केसमा विद्यार्थीमा हेर्नुपर्छ। त्यो विद्यार्थीको पहिचान कसले गर्छ भने उसको कक्षा शिक्षकले गर्छ, होइन? उसको कक्षा शिक्षकले हामीले के भने जस्तो तपाईँको एउटा विद्यालयमा 800 विद्यार्थी छन्, त्यहाँ 40 शिक्षक हुनुहुन्छ एकजना मान्नुहोस् मैले मोटामोटी भने उहाँले उसले के गर्छ भने 40 शिक्षकलाई प्रधान अध्यापकले जिम्मेवारी दिन्छ, एउटा विद्यार्थीको भागमा एउटा टिचरको भागमा 20 विद्यार्थी पर्छ, अनि त्यो विद्यार्थीलाई उसले पहिचान गर्छ, अभिलेख राख्छ कुन विद्यार्थी कस्तो क्याटागोरीको छ भनेर, त्यो जाने एउटा पाटो चाहिँ त्यो विद्यार्थीमा प्रविधिको पहुँचको हिसाबले कक्षा शिक्षकले त्यो काम गर्नुहुन्छ, कम्पाइल गर्ने। त्यसैले हामीले व्यक्तिगत डाटामा हामी जाँदैनौँ, सङ्घीय सरकार जाँदैन, त्यो चाहिँ स्थानीय तहसम्म मात्रै हुन्छ, अनि त्यस पछाडि विद्यालयले त्यो समग्र क्यालकुलेसन गर्छ। अब फेरि के हुन्छ भन्नुभयो भने विद्यार्थीमा जाँदाखेरिमा त अब पढाइमा भोलि जाँदाखेरिमा भोलि अहिलेसम्म वैकल्पिक तरिकाले छिरेका हिसाबले गणितमा एउटा ए भन्ने विद्यार्थी गणितमा कस्तो छ, नेपालीमा कस्तो छ, सामाजिकमा कस्तो छ भनेर त्यसको पहिचान त्यसको विश्लेषण गर्नुपर्छ। त्यसलाई हामीले के भनेको छ भने विद्यार्थीको पोर्टफोलियो बनाउनुपर्छ विद्यालयले, शिक्षकले, जहाँ त्यो पोर्टफोलियोमा विद्यार्थीको सबै हिस्ट्री चाहिँ त्यसमा आउँछ, लर्निङ हिस्ट्रीहरू, त्यो काम चाहिँ विषय शिक्षकले गर्ने, त्यो काम कक्षा शिक्षकले गर्ने, त्यसलाई कम्पाइल गरेर त्यसको आधारमा अब कस्तो कस्तो कार्ययोजना बनाउनु पर्यो त त्यो विद्यालयले भनेर त्यो कार्ययोजना विद्यालयले बनाउने, त्यो कार्ययोजना कसले स्वीकृति गर्ने भने त्यो कार्ययोजना चाहिँ स्थानीय सरकारले स्वीकृति गर्ने। हामी सङ्घीय सरकारमा चाहिँ हामीले त्यो पनि एउटा सर्कुलरहरू बनाएका छौँ, त्यसमा उहाँले विद्यालयले डाटा इन्ट्री गरिदिन आउँछ। अब मैले तपाईँलाई चाहिँ जस्तो भनौँ न, अब मैले सरस्वती हिजो हेर्दा 1600 विद्यालयहरूको त्यसमा डाटा इन्ट्रीमा आउँदाखेरिमा हामीले मोनिटरिङ गर्दाखेरिमा लगभग 25% विद्यार्थीहरू त्यो प्रविधिको पहुँचभन्दा बाहिर छ, सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर होइन। अब त्यो हिजोसँग त्यो त थोरै सङ्ख्या हो, हामीले 35,000 स्कुलमा अर्को सिनारी आउन सक्छ। त्यसरी त्यो पहिचान चाहिँ स्थानीय तहमा विद्यालय तहमा हुन्छ, कक्षा तहमा हुन्छ, शिक्षकको जिम्मेवारी हुन्छ, त्यसलाई सहजीकरण त्यसलाई निर्देशन गर्ने प्रधान अध्यापक हुन्छ, त्यसलाई सहजीकरण गर्ने विद्यालय व्यवस्थापन समिति हुन्छ, त्यसलाई अनुगमन गर्ने स्थानीय सरकार हुन्छ, अनि सङ्घीय सरकारले प्रदेश सरकारले चाहिँ अब अलिकति म्याक्रो लेभलमा अनुगमन गर्ने पोलिसीमा सपोर्ट गर्ने, अब त्यसमा कुनै रिसोर्समा सपोर्ट गर्नु पर्यो भने त्यसका वातावरणहरू बनाउने काम चाहिँ सङ्घीय सरकारको हुन्छ।
प्राइभेट स्कुलहरूले शुल्क लिएर अनलाइन क्लास सुरुवात गरेका छन् होइन, अनलाइन क्लास लिइरहेका छन्, तर त्यो अनलाइन क्लास सबै विद्यार्थीहरूको पहुँच त्यहाँ पनि छैन, जो चाहिँ बोर्डिङमा पढ्ने प्राइभेट स्कुलमा पढ्ने विद्यार्थीहरू हुनुहुन्छ, त्यस्तो अवस्थामा चाहिँ कानुनी मान्यता के हुन्छ बताइदिनुहोस् न।
चाहे त्यो एक्टिभिटी पढोस् अथवा रेडियो सुनेर उसले सिकोस् अथवा टेलिभिजन हेरेर सिकोस् अथवा अनलाइनमा सिकोस्, त्यो सिकेको कुरालाई शिक्षकले मूल्याङ्कन गर्नुपर्छ। त्यसैले विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि जुन हुन्छ, पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धि हुन्छ, त्यो सिकाइ उपलब्धि न्यूनतम सिकाइ उपलब्धि हासिल गराइदिने दायित्व शिक्षकको हुन्छ। त्यसमा विद्यालय अभिभावकहरूले चाहिँ एउटा वातावरण बनाइदिनुपर्छ, किनभने हामीले अब घरै बसेर पढ्ने विषय पनि त अब स्कुलमा मात्रै स्कुल आएर पढ्ने भन्ने विषय भयो, अनि घरको वातावरण पनि यसमा महत्त्वपूर्ण छ, तर त्यसको चाहिँ न्यूनतम सिकाइ उपलब्धि चाहिँ गर्ने वातावरण चाहिँ त्यो बनाउनुपर्छ, र त्यसको मूल्याङ्कन विद्यार्थीको अब समेटिक इभ्यालुएसन हामी भन्छौँ, फर्मेटिभ इभ्यालुएसन भन्छौँ, त्यो विद्यार्थीको चाहिँ मूल्याङ्कन त्यसरी मूल्याङ्कन गर्ने, सिक्यो कि सिकेर भनेर मूल्याङ्कन गर्ने दायित्व सम्बन्धित शिक्षक विद्यालय भन्छ। त्यसरी यहाँ कानुनी प्रश्न उठ्दैन, तपाईँले यहाँको कानुनले यो चाहिँ भयो, यो मान्यता भयो, यो भएन भने कानुनले त हाम्रो सबै मोडहरूलाई खुल्ला गरेको छ नि त, त्यो त चाहिने तपाईँको दुई शिक्षा खुल्ला सिकाइ प्रविधिलाई शिक्षण सिकाइमा प्रयोग गर्न सकिन्छ, त्यसरी कानुनी समस्या होइन त्यो।
हामी कुराकानीको अन्तिममा छौँ। शैक्षिक सत्रको यो जुन झन्डै आधा वर्ष बितिसक्यो, सरकारले यो शैक्षिक सत्र चाहिँ खेर जाँदैन भनिरहेको छ, विद्यार्थीहरूको जुन शिक्षण सिकाइलाई कसरी व्यवस्थापन गर्नुहुन्छ यहाँहरूले?
होइन, अघि मैले भने नि त हामीले दुई तिनवटा कुरा, एउटा चाहिँ हाम्रो नियमित पठन पाठन हुन सक्ने दिन नियमित पठन पाठन हुन्छ, त्यो देशभरि नै होला अथवा ठाउँ विशेष खोलेर हुन्छ, कुनै ठाउँमा संक्रमण छैन शून्य छ, नियमित पठन पाठनमा जानुपर्ने हुनसक्छ, कुनै ठाउँमा संक्रमण रहिरह्यो त्यहाँ चाहिँ विद्यालय बन्द गरेर वैकल्पिकमा जानुपर्ने हुनसक्छ, कुनै ठाउँमा संक्रमण थिएन नियमित पठन पाठनमा गयो संक्रमण भित्रियो देखा पर्यो बढ्यो त्यसलाई बन्द गरेर वैकल्पिकमा जानुपर्ने हुनसक्छ, संक्रमण थियो घट्यो हामी नियमित पठन पाठन जानुपर्ने, त्यसरी यो चाहिँ हाम्रो अलिकति अबको परिवेशमा लोकलाइज गर्नुपर्ने यो कन्टेक्सियल गर्नुपर्ने अवस्थाहरू देखिन्छ विद्यालय पठन पाठनको सन्दर्भमा। अब त्यसो गर्दा हामीले के भने वैकल्पिकमा जाँदा पनि हामीहरूका ती पाठहरू क्रियाकलापहरू विद्यालयले योजना बनाउँछ, त्यो योजनाहरू बनाइसकेपछि मूल्याङ्कनका विधिहरू त्यही अनुसार तय हुन्छ, पाठ्यवस्तु समायोजन गर्न सकिन्छ भनेर चाहिँ नि पाठ्यक्रम विकास केन्द्रले पाठ्यवस्तु समायोजनको ढाँचा सार्वजनिक गरिसकेको छ, त्यो पाठ्यवस्तु समायोजनको अवधारणालाई शिक्षक साथीहरूले बुझ्नुहुन्छ। त्यसो भएपछि हामीले के भने विद्यार्थीको सिकाइ उपलब्धि पनि क्षति नहोस् र अब त्यसलाई सिकाउने विधि तरिका फरक हुन्छ, विधि तरिकाहरू फरक हुन्छ, क्रियाकलाप दिने तरिका फरक हुन्छ, विद्यार्थीको एसेसमेन्ट गर्ने उनीहरूको जाँच्ने तरिकाहरू फरक हुन्छ। त्यो फरक तरिकाहरू अप्नाएर जाने। हामीले के भने हिजो हामी के भन्थ्यौँ भने 192 दिन विद्यालय खोल्नुपर्छ है भन्थ्यौँ, अब 192 दिन विद्यालय खोल्नु भन्ने कुरो सान्दर्भिक चाहिँ रहन्न। त्यसो हुँदाखेरिमा के हुन्छ भने जस्तो अब त्यसलाई बिदाका दिनहरू कटौती गर्ने, अब 1024 घन्टा भन्ने हाम्रो पहिला थियो, त्यो अनुसार हेर्दा तपाईँको बिहान बेलुकाको समय अलिकति बढाउने, फेरि त्यसमा पनि के हुन्छ त भने रोटेसन गर्नुपर्छ, पढ्ने हुनसक्छ, सिक्समा जानु रहेछ। त्यसरी अबको हाम्रो भनेको विद्यार्थीले सिक्नुपर्ने कुरा के हो, त्यो कति सिक्यो भन्ने हिसाबले मूल्याङ्कन गरेर त्यो मैले अघि सुरुमा त्यसो भएर विद्यार्थीको पोर्टफोलियोको कुरो गरेर पोर्टफोलियो भइसकेपछि आफ्नो विद्यार्थी म एउटा शिक्षक हुँ भने मेरो जिम्मामा रहेका 30-40 जना कतिजना हो त्यो विद्यार्थी चाहिँ त्यो विद्यार्थीको हरेक त्यसमा ट्रेसिङ गर्नुपर्छ मैले, त्यसरी ट्रेसिङ गरेर सिकाइ गरेर त्यो सिकाइ सुनिश्चित हो भन्ने कुरो फेरि विद्यालयले मूल्याङ्कन गर्छ, त्यही हिसाबले जानुपर्छ। त्यसरी यसलाई अवधिसँग मात्रै जोडेर पनि हुँदैन, पहिला पनि हाम्रो 1 वर्ष हुँदा हेर हाम्रो त 190 दिन हाम्रो विद्यालयमा जाने हो विद्यार्थी, 365 दिन होइन। त्यसरी अब अलिकति समस्या छ तर त्यसलाई अलिकति ओभरल्यापिङ हुनसक्छ। तपाईँले भनेको जस्तो वैशाखतिर हामी जस्तै परम्परागत रूपमा चैत्रमा हामी परीक्षा गर्थ्यौँ, वैशाखबाट भर्ना गर्थ्यौँ, अब होइन चैत्रसम्म पुरै पढाउने, वैशाखमा मात्रै परीक्षा नै दिने, भर्ना नै गर्ने, अथवा वैशाखको आधा आधीसम्म पढाउँ, अर्को शैक्षिक सत्रलाई अलिकति तानेर चाहिँ हामीले मिलाउन सकिन्छ भन्ने हिसाबले अब अलिकति हाम्रो अहिलेको अवस्थामा 2 वर्षको शैक्षिक सत्रलाई सोधेर विद्यालयले प्लान गर्नुपर्ने अवस्थाहरू देख्छ। अब यो लम्बिँदै गयो भने हुनसक्छ कतिपय देशहरूले 3 वर्ष, हाम्रो चाहिँ के छ भन्नु होला भने हाम्रो सङ्क्रमण अलिक पछि सुरु भएको, हाम्रो चाहिँ शैक्षिक सत्रको अन्तिममा चाहिँ हाम्रो लकडाउन भएको कारणले हामी 2 वर्षको एडजस्टमेन्टमा हामी मिल्न सक्छौँ भन्ने हाम्रो विश्लेषण हो। अब कतिपय देशहरूले तपाईँले हेर्नु भने 3 वर्षको खाकामा उहाँहरू चाहिँ काम गर्न थाल्नु भएको छ, त्यसरी अलिकति ओभरल्यापिङ काहीँ न काहीँ हुन्छ, त्यो हुन्छ, त्यसलाई मिलाउन सकिन्छ। तर समग्रमा के भने विद्यार्थीको 2 वर्षमा उसले 2 वर्ष जान्छ।
उहाँ हुनुहुन्थ्यो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्मा। सरकारले सञ्चालन गरेको वैकल्पिक शिक्षण सिकाइको प्रभावकारिताका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अंकमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
यिनै विषयवस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, प्रदेश 5 कार्यालय, नेपालगंज। हामीलाई npj@insec.org.np मा पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा पिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।